بسم الله الرحمن الرحيم. إن الله ملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد بن الجود والكرم. اللهم صل على سيدنا ومولانا محمد وعلي الغالب. اللهم صل على سيدنا ومولانا محمد وعلي وصحبه وبارك وسلم. أما بعد، انسان کو اللہ تعالیٰ نے جسم دیا، بڑا خوبصورت جسم بنایا، اور وہی یہی اجسام ہیں جو پوری دنیا میں مختلف پھیلے ہوئے ہیں. بے انتہا حسین مخلوق اللہ نے بنایا انسان کی شکل میں. کوئی مخلوق اتنی حسین نہیں ہے جتنا انسان ہے. ایک ایک چیز کا آپ اس کا معائنہ کریں تو عجیب حسن نظر آتا ہے اس کی ہر چیز میں. ناک دیکھیں، آنکھ دیکھیں، دانت دیکھیں، کان دیکھیں، بھویں دیکھیں، کس طرح خوبصورت اللہ نے سجائی چہرے کے اوپر. پھر چہرے پر ریش مبارک چھو دی اللہ تعالیٰ نے، داڑھی مبارک چھو دی ہے، اس کا حسن الگ دیا. انگلیاں دیکھیں کیسے خوبصورت اللہ نے بنائی ہیں. کسی مخلوق اٹھا کر دیکھ رہے ہیں آپ، اتنا خوبصورت، اتنے توازن کے ساتھ حسن تقویم اللہ تعالیٰ نے بنایا ہے سامنے. لیکن اس انسان کی حیثیت کچھ بھی نہیں ہے کتنے خوبصورت ہو جائے. مثال دیتا ہوں کہ خوبصورت بچہ ہے، اس کے لیے آپ کو ٹوائل لینے، بہت خوبصورت قسم کا کھلونا. کسی بچے کو سمجھیں گاڑی بہت پسند ہے، بڑے اچھے اچھے ماڈل ملتے ہیں بچوں گاڑیوں کے، آپ گاڑی اس کو لے پسند کرتے ہیں، لے کے آتے ہیں، خوبصورت گاڑی ہے، سب کچھ ہے، تو وہ گاڑی جو ہے آپ لا کے رکھ دیں گے، اب بچہ اس سے کھیلنے میں اتنا محظوظ نہیں ہوگا، اتنا خوش نہیں ہوگا. جیسی اس ٹوائے کے اندر آپ بیٹری ڈالیں گے تو ایک دم گاڑی دوڑنا شروع ہو جائے گی، چلنا شروع ہو جائے گی، چلتی ہے نا، آواز بھی دے گی. ادھر باغی کے ریموٹ بھی ہوتی ہیں گاڑیاں، آپ کے ہاتھ میں ریموٹ سسٹم ہوگا، گاڑی بھگتی پھرتی ہے، ادھر ادھر سیل نکالنے پھر بھاگے گی وہ. ہے تو بہت خوبصورت حسین. تو اسی طرح اللہ تعالیٰ نے انسان کو جسم دیا، بہت ہی حسین، بڑا خوبصورت، لاجواب، لیکن بیکار تھا. اللہ سبحانہ تعالیٰ نے اس جسم کو رواں کرنے کے لیے، اسٹارٹ کرنے کے لیے اس میں سیل ڈالے. بولے سبحان اللہ، نہیں سمجھ رہے بات، کیا ڈالے؟ وہ سیل کیا تھی؟ روح تھی. روح ڈالے جسم میں، ماشاء اللہ، آپ دیکھیں ہم کیا کام کر رہے ہیں، ٹکتے ہی نہیں. کوئی وقت ٹکتا ہے آدمی، کبھی ادھر بھاگتا ہے، ادھر جاتا ہے، کبھی ہاتھ ہلاتا ہے، منہ ہلاتا ہے، دانت، سوتے سوتے بھی ہمارے جسم جو ہے نا، چھوٹا سا بچے بھی ہے، یہ کیا کام کر رہا ہے؟ سیل جو اندر ڈالے اللہ پاک. بولے سبحان اللہ، دیکھ لیں. بولے کتنا حسین پڑا ہے آدمی، خوبصورت ہے، کیا بات ہے حسن کی، کوئی فائدہ نہیں، سیل نہیں تو بےکار. سیل پڑا اور اس دیکھو چھوٹے سے بچوں میں سیل پڑ جاتا ہے نا، وہ بدماشی کرتا ہے، شور مچاتا ہے، پیشاب کرتا ہے، ٹانگ مارتا ہے، سیل پڑا ہے اس کے اندر، روح ہے. اور جب اس سیل کو نکال لیا جائے اس کھلونے کی طرح ہو گیا، ہے تو بہت خوبصورت. تو پھر کیا ہوتا ہے؟ جب سیل نکل جاتا ہے پھر آدمی پڑا ہے. جسم کی قیمت ہے بھائی، اس حسن کی قیمت ہے، جس حسن پہ ناز کرتے تھے، سنہری بال، بھویں خوبصورت، چشم کی آنکھیں, گلاب جیسے پھول, جیسے گلاب جیسی پتیوں, جیسے ہونٹ, صرف گلاب جیسے گال, وہ سب ایک سیکنڈ میں جہاں سیل نکلا نہیں, روح نکلی نہیں, وہ کیا ہو گئی, کیڑوں کی خوراک بن جاتی ہے, آنکھیں پھٹ جاتی ہیں, پیٹ پھٹ جاتا ہے, ریزہ ریزہ ہو جاتا ہے, کیڑے اس کو کھانا شروع کر دیتے ہیں, اندر سے بدبو نکل رہی ہوتی ہے انسان کی, جسم ہے انسان کا, کوئی وقت ہے اس کی, کس چیز سے قیمت ہے انسان کی, جسم روح سے. بات سمجھ آ گئی, تازی تازی بات آئی ذہن میں, وہ آپ کی خدمت پیش کی, پسند آئے تو قبول کریں, چھوڑ دینا کون سا آپ نے ٹیکس دینا. پھر جب انسان پیدا ہو گیا تو اللہ نے انسان کے لیے ایک بہترین شغل پیدا کیا, سبحان اللہ, بڑے بڑے شغل پیدا کیے, لیکن سبحان اللہ, اللہ نے اپنے پیارے انسانوں کے لیے ایک شغل پیدا کیا, ایک شغل تھا اعمال صالحہ, سبحان اللہ, نماز کی شکل میں, قرآن کی شکل میں, تلاوت کی شکل میں, عمر, یہ کیا سارے ہمارے اعمال ہیں. تو جس میں بیٹری پڑی تو دوسرا کام وہ کیا کرے گا, اعمال کرے گا, الحمدللہ خوب سے. جب تک بیٹری نہیں ہوگی کرتے انسان کام, نماز پڑھ لیں گے آپ, بیٹری نہیں ہوگی پڑھے رہیں گے نا, عمرہ کر لیں گے آپ, بیٹری پڑے گی تو فٹافٹ سائی بھی ہوگی, عمرہ بھی ہوگا, سب کچھ ہونا شروع ہو جائے گا. تو کیا نکلتا ہے اس میں سے, اعمال صالحہ نکلتا ہے. جسم کے ساتھ باڈی تھی ہماری, اس میں روح پڑی تو جسم حرکت میں آ گیا, بولے سبحان اللہ. تو عمل کے اندر جب, عمل کے اندر جب سیل پڑے گا تو عمل حرکت میں آئے گا. تو جس طرح جسم کے لیے روح ہے جسے جسم ہلتا ہے, اسی طرح یاد رکھیں کہ عمل کی بھی ایک روح ہے, عمل کی بھی ایک روح ہے. جب تک اس عمل کے اندر روح نہیں ہوگی, یاد رکھیں, جب تک اس عمل میں روح نہیں ہوگی, وہ روح نہیں ہوگی تو وہ عمل اللہ تک نہیں پہنچ سکتا, وہ نہیں پہنچ سکتا. یہ تو آخرت میں پتہ لگ جائے گا کن کے اعمال کے اندر روح تھی اور کس کے اندر نہیں تھی, کس کی نماز میں روح تھی اور کس کی نماز میں روح نہیں تھی, کس کی عمروں میں روح تھی اور کس کے اس میں روح نہیں تھی. جس عمل کے اندر روح نہیں ہوگی, سر نہیں ہوگی, وہ اوپر کیسے جائے گا, اللہ تک کیسے پہنچے گا. تو جسم کے لیے جس طرح روح کی ضرورت ہے, اسی طرح عمل کے لیے بھی روح کی ضرورت ہے. بات سمجھ آ گئی. اب آپ پوچھیں گے ٹھیک ہے جی, جسم کو تو پتہ چل گیا روح ہے, ہم تو عمل کی روح کیا ہے, ہم دیکھے تو صحیح عمل میں ہماری روح ہے یا نہیں ہے, جج کریں گے نا. جبھی نماز پڑھی ہماری نماز میں روح تھی یا نہیں تھی, ابھی پتہ لگ جائے گا. جب آپ تلاوت کر رہے تھے نماز کے اندر, کہاں کہاں خیال جا رہے تھے, برا نہ ماننا, کسی کو یاد ہے کون سی آیت پڑی تھی آخری, کہاں پہنچے تھے, عورتیں کوئی ہانڈی بنا رہی ہوتی ہے, کوئی چپاتی بنا رہی ہوتی ہے, کوئی کچھ کر رہی ہوتی ہے, السلام علیکم رحمۃ اللہ وبرکاتہ, السلام علیکم رحمۃ اللہ, گڈی کھول دو جلدی جلدی کھول دو, کھانے کا ٹائم ہو گیا. تو بھائیو عمل کے اندر جب روح نہیں ہوتی, پھر اس قسم کے عمل ہوتے ہیں کہ جو چھت تک بھی نہیں جاتے, آسمانوں پہ کیسے جائیں گے, اللہ تک کیسے جائیں گے. روح چاہیے اس کے لیے, نہیں چاہیے بتائیں کیا روح ہے اس کی, آج بتا دوں کہ پیدا کریں گے پھر انشاءاللہ. عمل کی روح ہے, عمل کی روح کیا ہے, سبحان اللہ, ایمان, بولے سبحان اللہ. عمل کی روح کیا ہے, میں سب کے لیے آیتیں پیش کر سکتا ہوں لیکن میں مبلغ نہیں ہوں, گھنٹہ نہیں لگاؤں گا, مختصر سے بات سمجھ جائیں کہ یہ بات ساری قرآن و حدیث سے ہے. مبلغ تو نہیں ہوں نا میں, آپ کو سنانا شروع کروں تلاوتیں لیک لیک کے آپ قرآن کی, بس سمجھ جائے کہیں قرآن سنا رہا ہوں, بولے سبحان اللہ. اصل کام تو ہمارا ذکر کرنا ہے, یہ تو میں آپ کی بیٹریوں کو چارج کر رہا ہوں ماشاء اللہ, تاکہ صحیح طریقے سے آپ بولیں حسبنا اللہ ونعم الوکیل. ہاں اصل کام تو یہ کہلوانا ہے میں نے آپ سے, جیسے بچہ آدمی طوطا لے کے آتا ہے نا, طوطے کو پیرٹ کو کہتے ہیں, پیرٹ کہتے ہیں نا, اور اس کو اپنے اس میں گجراتی میں کیا کہتے ہیں, پپٹ, پپوٹ ہے, ہاں اس کو بند کرتا ہے تو پھر اس کو سکھاتا ہے, اچھی اچھی باتیں بولتا ہے, وہ طوطا ہی بولتا ہے, پھر اس کے ساتھ سے بولتا ہے نا. یہ کام میرا ہے, میں نے آپ کو جمع کر کے اصل میں تو حسب اللہ پڑھانا ہے, जितने मैं आपको दाने डाल रहा हूँ आपकी रूह को माशाल्लाह, तकलीफ वगैरह नहीं कर रहा। तो भाई जब अमल की रूह क्या है आप कीजिए, कैसे देखें, किसी भी आप बेईमान को खड़ा कर दें, वो आपके साथ नमाज पढ़ रहा है, उसकी नमाज हो रही है उसकी, क्योंकि ईमान नहीं है उसके पास, बिल्कुल आपकी तरह खड़ा है, आपकी तरह झुक रहा है, आपकी तरह उसने वजू भी किया है, नाक में पानी भी डाला है, जैसे आप मसवाक की उसने मसवाक किया है, वो आपके साथ अंदर आ गया है, अंदर आके खड़ा भी हो गया है, सब में खड़ा हो गया है, सजदे भी कर रहा है, नमाज हो गई भाई, हो गई थोड़ी सी तो हो गई होगी, शायद हो गई थोड़ी सी आपके बिल्कुल हो ही नहीं सकती, क्यों कि इसकी रूह नहीं है इसके अमल में, इसकी रूह नहीं है। बोले सुभान अल्लाह, पता चल गया अमल की रूह क्या है। अब जिस कदर ताकतवर ईमान होगा उसी वक्त ताकतवर आपका अमल होगा। बोले सुभान अल्लाह, सुभान अल्लाह, आज एक नमाज पढ़ते आदमी, वो आपने हदीस पढ़ा होगा, किसी शख्स से एक नमाज एक सजदा किया अल्लाह ने उसको बख्श दिया, क्योंकि इतना आला दर्जे का ईमान था उसका कि एक दर्जे ने उसको अल्लाह तक पहुंचा दिया। और एक सजदे करते करते हैं काले निशान बने होते हैं लोगों के, बने होते हैं ना अक्सर, काले निशान बन जाते हैं, घुटनों में निशान बने होते हैं, घुटनों में निशान होते हैं, नमाजी सब नमाजी कहते होते हैं, लेकिन रूह का रूह से काम चलता है। एक सजदा भी हमारा से निकल आए जो आला दर्जे का रूह रखता होगा, ईमान रखता होगा, सुभान अल्लाह, वो तो फौरन जाता है अल्लाह के दरबार में। ये जो नमाज हम खड़े होते हैं ना भाइयों, जिसमें कहते हैं ना अल्लाह अकबर, तो हम इस दुनिया में नहीं है। बोले सुभान अल्लाह, अल्लाह को बताएंगे हम छोड़ रहे हैं, ट्रक हाथ खत्म, आपको कोई नमाज में आवाज देकर जाएंगे, सलाम करेगा जवाब देंगे, चुटकी काटेगा भिलेंगे, कीड़े सामने जाए उसको देखेंगे, इधर उधर झांकेंगे, क्योंकि हम खत्म हो गए, यू नॉट हेयर, लेकिन फिर भी हम यहाँ हैं। इसका मतलब क्या होगा, बहुत ही कम दर्जे का ईमान रखता है हमारा अमल। इसी वजह से हम जो कहते हैं नमाज भी पढ़ते हैं, दुआ कबूल नमाज भी पढ़ते हैं, फलां ये नहीं करते हैं फलां, अपनी गलतियों को हम देखते नहीं। सही कह रहा हूँ गलत कह रहा हूँ, देख लिया। ये बात आपको सूफियों कहाँ मिलेंगी, आपको और कहीं नहीं मिलेंगी, ये जुम्मे की तकरीरों में नहीं आती, सूफियों के मजलिस में मिलती हैं। कितनी सख्त कितनी ऐसी बातों आप तो नहीं कर सकते लोगों पर। तो भाई कितनी जरूरी चीज़ है, आप ये देखें ईमान को मजबूत करना चाहिए इंसान, तो ईमान मजबूत होगा तो अमल मजबूत हो। तो कहाँ से चले थे हम, जिस्म से, जिस्म से कहाँ पर आए अमल पर, अमल से कहाँ आए ईमान पर। लेकिन आप की सुन लें, जिस्म की भी रूह है अमल की भी रूह है, तो ईमान की रूह नहीं होगी। बोले सुभान अल्लाह, ईमान की भी रूह है, चले सही है आपकी जनाब, जिस्म बड़ा अच्छा हो गया, अमल अमल के लिए तैयार है, आपका अमल बहुत अच्छा हो गया, वो भी तैयार है, ठीक है ना। अब ईमान असल चीज तो क्या है, ईमान की रूह है तो ईमान होगा, अगर ईमान में रूह नहीं तो ईमान ही नहीं है। वो क्या होगा, वो बड़ा मुश्किल होगा कि मरते वक्त, तभी तो अल्लाह के नबी ने फरमाया, अज़माज़ बिन जबल ने पूछा सबसे बेहतरीन अमल क्या मुझे बता दे, कहते सबसे बेहतरीन अमल तो ये, तब तू इस दुनिया से जाए तो कलमा पढ़ रहा हो। मतलब क्या है, इशारा क्या दिया कि जब तू इस दुनिया से जाए तो तेरे अंदर ईमान हो, अल्लाह हु अकबर। तो इसका मतलब हजारों करोड़ों लोग जो जा रहे हैं ईमान नहीं है, हर चीज के लिए मेहनत की जरूरत है। क्या जिंदगी में हमने ईमान के लिए मेहनत की, जितनी आप चले आज टाइम आज का देख लेता हूँ, मैं अपना देख लेता हूँ, सुबह से उठे हम शाम तक किसके लिए मेहनत करते रहे, इस पेट के लिए, दो रोटियों के लिए बड़ी मेहनत की है, टाइम उठा कर देख लें, किसी ने 8 घंटे काम किया होगा, जिसने 10 घंटे काम किया होगा, जिसने इतना बिजनेस किया होगा, इसने इतनी गाड़ी चलाई होगी, इतना फलां किया होगा, सारा सारा धंधा किसके लिए है इस। तो फिर जिस पे आपने मेहनत की है तो फिर वही तैयार होगा ना, वो चीज तो तैयार हो नहीं सकती जिसके लिए हमने मेहनत ही नहीं की। बोलो सुभान अल्लाह, نوٹ کرتے جانا میری بات, کام کی چیزیں ہیں یہ, یاد رکھے, تقیر نہیں کر. اب آ گیا ایمان, اصل چیز آ گیا ہمارے پاس ایمان, تو اب اوپر سے چلیں گے کہ جس کے اندر ایمان کی روح ہوگی تو پھر اس کا عمل بھی صحیح ہوگا, اور جس کا عمل صحیح ہوگا تو اس کا جسم بھی صحیح ہوگا, اور جس کا جسم صحیح ہوگا تو وہی اللہ کے دربار میں پیش ہوگا نا. تو سب سے زبردست چیز اب کیا ہو گئی, ہمارے ایمان. سب سے زیادہ کس پہ محنت کرنی ہے ہم نے, عملوں پہ محنت کرنے سے فائدہ نہیں ہوگا. صحیح رات تہجد پڑھ رہے ہیں, فلاں کر رہے ہیں, یہ کر رہے ہیں, تہجد جب تمہیں بات کرتے ہیں نا لوگ سنتے نہیں. ہمیں کس پہ محنت کرنی چاہیے سب سے پہلے؟ ایمان پہ. ایمان کے اندر روح نہیں تو ایمان تو کام نہیں دے رہا ہمارا, ایمان نہیں تو کچھ بھی نہیں. تو کریں گے آج سے محنت ایمان پہ, پھر بتا دوں روح ایمان کی بھی ہے. جب روح پتا چلے گی تو اس روح کو تلاش کریں گے نا. بولے سبحان اللہ, کتنی پیاری بات ہے. اب ہمیں چاہیے ایمان کی اعلیٰ درجہ چاہیے تاکہ ہم اپنی زندگی کو بنا سکیں, پہنچ سکیں, محنت کر سکیں. اللہ کے حضور میں ہماری نمازیں جائیں, روزے جائیں, حج جائیں, یہ ساری محنتیں جائیں. اصل محنت ہم نہیں کر رہے, ایمان کی طرف محنت ہم نہیں کر رہے. یہ سب سے بڑی ہماری بیوقوفی ہے. نیچے چیزیں کیے جا رہے ہیں لیکن اصل جو چیز جو لے کے جائے گا اوپر لگ دربان میں ایمان ہوگا انسان کا, اس پہ آپ نے کوئی محنت نہیں کرتا. تو اب میں بتاتا ہوں ایمان کی روح, ایمان کی اصل یا ایمان کی حقیقت سمجھ لیں. ریئلٹی آف ایمان کیا ہے, وہ ہمیں حاصل کرنا ہے. ایمان کی حقیقت کو حاصل کرنا ہے, اس کو زور جب تک ساری زندگی اس پہ لگنی چاہیے, ہماری ہر سانس اس کے لیے چاہیے کہ ہمارا ایمان ایک درجے سے بلند ہوتا چلا جائے. عملوں کو چھوڑ دیں آپ, الحمدللہ ایمان بلند ہوتا چلا گیا تو ہر عمل مقبول ہوتا چلا جائے گا. اتنا مقبول ہو جائے گا کہ آپ نے تشدد کے لیے انگلی بھی اٹھائی ہوگی نا. تبھی تو کہتے ہیں کہ بھائی جس کو عمل کرنے لگے تو اگر کسی بھی امام سے ثابت ہے آپ کر لیں, ایمان چاہیے اس کے لیے. چھوٹے سے چھوٹا بھی عمل, چھوٹی بھی نیکی کر لیں, کیوں کہ ایمان مضبوط ہے تو وہ نیکی پہاڑ بن کے چلی جائے گی. آپ ایمان بھی نہیں, محنت کرتے جی ہم تو کرتے ہیں. بتاؤ کوئی کرتا ہے محنت؟ کیا ہے محنت ایمان کی؟ محنت مجھے کوئی آج بتا دے. ابھی 100 پاؤنڈ دیتا ہوں. کتنے صوفی زیادہ بیٹھے سب, 100 پاؤنڈ نقد جیب میں تو نہیں ہے میرے فی الحال, تو ابھی تو نہیں دے سکتا لیکن دے دوں گا. ہے کوئی بتانے والا؟ یا پھر آپ پوچھے دیں سب مل کے 5-5 ہی دے دیں میرا کام بنے. دیکھیں اب کیا محنت ہم نے کی ہے. اگر آج بتا دی تو کوئی آدمی ایسا اٹھے نہ, اس جو جتنے بھی لوگ سن رہے ہیں, بڑی حقیقی بات بتا رہا ہوں آپ کو, اللہ کے سے مذاق کی بات نہیں ہے. خلاف ختم پتہ لگ جائے گا. ہم تو بڑے فخر کرتے ہیں اپنی نمازوں پہ, سب سے بڑی فخر کوشش کرنی چاہیے ایمان پہ, فکر محنت ہر وقت. ہمیں کہتے ہیں ہم تو بڑی ایمان پہ محنت کر رہے ہیں, کیا یہ تقریر سن رہے ہیں ایمان پہ محنت ہو رہی ہے؟ یہ کیسے ہو رہی ہے جی؟ ہم حج کر رہے ہیں ایمان پہ محنت ہو رہی ہے, فلاں کام کر رہے ہیں ایمان, نہیں نہیں ایمان پہ محنت صوفیہ حضرات کرتے ہیں. اللہ کی قسم جتنی جماعت یہاں بیٹھی ہے آپ کو پتہ نہیں, اللہ کی قسم جتنے آپ بیٹھے ہیں آپ یہاں نہ کچھ کرنے نہیں آئے, آپ کچھ کرنے نہیں آئے, اللہ نے آپ کو بتایا نہیں, لا شعور میں آپ کے اللہ نے یہ ڈال دیا انکانشیس. جس کام کے لیے آپ آئے اللہ کی قسم آپ ایمان پہ محنت کرنے آئے. اتنا بڑا اللہ کا کرم ہوتا ہے آپ حضرات پہ صدقہ دیا اللہ نے, اس کی وجہ بتاؤں گا. آپ کو تو پتہ ہی نہیں پردے میں آپ آئے, اسی لیے ہیں ایمان کی محنت, کیوں کر ہی صوفی کر سکتے ہیں, عام آدمی کر ہی نہیں سکتا. صوفی کام ہی یہ, اس کا کام ہی یہ کہ ایمان کو بناؤ, ایمان کو بناؤ. میں قرآن سے ثابت کروں گا کہ ایمان بنتا کیسے ہے. ایمان کی حقیقت, ایمان کو بنانے کا طریقہ پتا ہے کیا؟ جو قرآن نے بتایا, والذین آمنوا اشد حب للہ. کیا پڑھا ہے؟ کیا پڑھا ہے؟ کیا کہتا ہے قرآن؟ والذین آمنوا, سبحان اللہ, جو ایمان وال لوگ ہوتے ہیں, جن کے سینوں میں ایمان ہوتا ہے, جن کے ایمان مضبوط ہوتے ہیں, اس کی تو نشانی ہے کہ اشد حب اللہ, کہ اللہ کی محبت میں غرق ہوتے ہیں, عشق الہی میں ڈوبے ہوتے ہیں. بولے سبحان اللہ. یہ کون کہہ رہا ہے پتہ ہے پھر؟ سبحان اللہ. حقیقت ایمان روح بتا دی کہ کیا ہے ایمان کی روح. اللہ تعالیٰ کہتے ہیں میری محبت ہے, میرا عشق ہے, جس کے سینے کے اندر جس کا ایمان ایسا ہوگا جس میں میری اشد اور شدید میں دونوں فرق ہے, یاد رکھے. ایک تو شدید, جس میں شدید محبت ہوگی, ٹھیک ہے نا, اس کو حضرت بہت بڑی محبت ہے, جس میں اشدد ہوگا, اس سے بلند ہوگا, اس کو کیا کہتے ہیں عشق کہا جاتا ہے اس کو. تو اللہ نے اشد ہو کہا ہے کہ جس کا کنارہ بھی کوئی نہ ہے, جو اس قسم کے جس کے سینے عشق ہوگا وہ ایمان کی حقیقت ہے. وہ اپنا آپ کہہ سکتا ہے والذین آمنوا, کہتا ہے ایمان والا ہر آدمی نہ کہے اپنے آپ کو, ایمان والا وہی ہوگا جس کے سینے کے اندر میری عشق اعلیٰ درجے کا ہو. سمجھیں گے نہیں یہ بات, لیکن قبر میں سمجھ آ جائے گی یہ بات نہیں بتا رہا ہوں آپ. یہ قرآن کیا ہے نا, پتہ چلے گی بات بھیا. جسم کا تعلق کس سے ہے, جسم کی حقیقت کیا ہے روح, عمل کی روح حقیقت کیا ہے, ہاں جی کیا ہے ایمان, اور ایمان کی حقیقت کیا ہے عشق الہی. آپ کیوں ہیں, عشق الہی پیدا کرنے آئے یا نہیں آئے؟ اب سوال ایک آ جاتا ہے کوشچن مارکس. ٹھیک ہے جی, سمجھ گئے مسئلہ آ گیا سمجھ. اب ہم ایک ہی محنت کرنی ہے, یہ سمجھ آ گیا نا سر, کس پہ محنت کرنی ہے؟ ایمان پہ. ایمان پہ محنت کرنی ہے, ایمان صحیح ہوتا چلا جائے گا ساری چیزیں صحیح ہوتی چلی جائیں گی. حقیقت ایمان کیسے حاصل کریں, ایمان کی بلندیاں کیسے حاصل کریں, یعنی عشق الہی کو کیسے حاصل کیا جائے. اب ایک مسئلہ ہے, عشق الہی کو کیسے حاصل کریں, کون سا ذرا ہے؟ آپ سب نے اپنے اپنے ذرائع پکڑے, جی فلاں کر لو, فلاں عمل کر لو, فلاں ایسے کر لو, ایسے کر لو, یہ ہے نا سب دعوی, یہ کہ عشق الہی لینے جا رہے ہیں, عشق محبت لینے جا رہے ہیں. لیکن بات تو عشق تو وہیں سے ملے گا جو اللہ بتائے گا طریقہ. جو طریقہ آپ کون بتائے گا؟ اللہ بتائے گا. مثال دوں پہلے آپ کو, دیکھیں عشق کہاں سے آتا ہے. سورج نکلتا ہے, اللہ نے سورج کے لیے بڑی حکمتیں رکھی ہیں. کبھی آپ پاکستان یا بنگلہ دیش ہندوستان میں رہے ہو تو آپ کو پتہ لگے گا, سخت سردیاں آتی ہیں, جنوری دسمبر کا بہت شدید سردی کا موسم ہوتا ہے. یاد آ رہا ہے میں اپنے بچوں, تو ہم کیا کرتے تھے کہ جیسے جناب بس پہلے تو انگیٹھی جل رہی ہوتی تھیں, صبح شہر کے وقت چائے وا پی بنتی تھی, پراٹھے شراٹے چلتے تھے صبح صبح, یاد ہوگا بچپن میں آپ نے, انگیٹھی چولہے کے ساتھ سب بیٹھ جاتے تھے, چولہے ڈفرینٹ قسم کے ہوتے تھے. تب انتظار کیا ہوتا تھا کہ جیسے جیسے مسٹر سورج نکلنا شروع ہوتے تھے تو پھر کیا تھے, ہمارے کپڑے اترنا شروع ہو جاتے تھے, اور ہر آدمی کیا کرتا تھا, جیسے جیسے سورج تیز ہوا ہر آدمی باہر نکلنا شروع ہوتا اپنے کمروں سے, اور ہر آدمی کی کوشش یہ ہوتی ہے کہ سورج کے نزدیک تک چلا جائے, دھوم میں آ کے بیٹھے. ارے سبھی چادر اتر جاتی ہیں, دھوپ سے کو دھوپ سے کوئی دھوپ سیکھو, دھوپ نکلائی ماشاء اللہ, اور ایسی بہترین دھوپ ہوتی ہے کہ پورے جسم کو گرم کرنا شروع کر دیتی ہے. مسئلہ سمجھ آیا کچھ؟ اچھا یہاں کا مسئلہ بتا دیتا ہوں آپ. سخت سردی پڑی ہوئی ہے آج کے, جیسے ہمارے یہاں ہو رہا ہے معاملہ, سردی سے باہر آئے ہیں صبح صبح آپ ناس پڑھ کے یا جیسے آپ پڑھ کے جائیں گے گرمی, جاتے ہیٹ چلائیں گے, ہیٹ چلائیں گے تو کام نہیں بنے گا نا, تو دیر لگتی ہے نا ہیٹ چلانے. آپ کیا کریں گے, آپ گھر میں جو گیس ہیٹر ہوگا تو سیدھا ادھر بھاگیں گے, کس اس کی طرف نہیں جائیں گے, سینٹری ہیٹنگ طرف نہیں بھاگیں گے, کہاں بھاگیں گے, ہیٹر کی طرف جائیں گے, کڑک سے کریں گے آواز نہیں کریں, اور پھر اس کو گرم ہونا شروع ہو جائے گا, پھر ہم کیا کریں گے اس کے نزدیک ہونا شروع ہو جائیں گے, ہاتھ سیکنا شروع کر دیں. سخت سردی سے آپ آئے نا کبھی آپ, یہ ہر آدمی ایسی کرتا ہے, اور دل کرے گا اس کا نزدیک ہوتا چلاؤں, خوب نزدیک ہو جائیں گے ہیٹر کے, اور دل کرے گا بھائی بس اس تو سخت سردیوں کے اس کے قریب جا کے بس اس کو جفی ڈالے آ دیں, किस लिए, क्या लेना चाहते हैं उससे आप, क्या लेना चाहते हैं मुझे बोलें, गरीब। तो ये तसूल है अल्लाह ने बताया कि अगर मेरी इश्क की गर्मी हासिल करना चाहते हो तो ऐसे सीने के सामने बैठ जाओ जो मेरी इश्क से जला हुआ है। बोलो सुभान
अल्लाह।
मैं बैठते था ना हजरत के साथ, उसमें तो पता कितने दर्जे का हीटर लगा हुआ था ना, सुभान अल्लाह। सीने, यकीन करें ऐसा दिल करता था बाज दफा कि हजरत के सीने के साथ सीना मिला के जोर से भींचूं, क्योंकि जिसमें सर्दी से आदमी आता ना उड़ के, दिल करते ना जल्दी बस हीटर के पास जाके नजदीक होता चला जाऊं, उसको बस अपने दिल के साथ लगा लूं ताकि गर्मी आए सर्दी निकले मेरी, कि सर्दी वाले से पूछो सर्दी लगती है। तो इसी किसी आशिक से पूछो जो तपिश लेना चाहते हैं अल्लाह के इश्क की, कि वो एक अल्लाह के आशिक से किस तरह करीब होना चाहता है। जब ये जज्बा पैदा हो जाए ना हमारे में कि किसी अल्लाह वाले से इतनी मोहब्बत हो जाए, सुभान अल्लाह, कि दिल करे इसके पास आदमी घुसता चला जाए उसके अंदर, इसकी करीबी होता चला जाए। और ये बिल्कुल मेरे साथ ही कई वाकात हुए, यानी इतना दिल करता था हज से मिलने का, जरूरत तो कभी नहीं होती इतने बड़े, ये तो सोच भी नहीं सकता। तो फिर मैं बाज़ औक़ात क्या करता था, जैसे ये चादर है ना, ये चादर हजरत पहनते थे, चादर सर्दी तो होती है ना वहाँ पे, बता दें तो ऐसे चादर होती थी पहनी थी, तो चादर के कुछ पड़े तो नीचे ऐसे पड़े होते हैं ना, मैं चुपके से पीछे से चादर लेकर अपने सीने के साथ लगा कर बैठ जाता था। उस गर्मी का क्या मास्क, तो वो कौन सी गर्मी थी, यही तो ईमान की गर्मी है, वो ईमान का हीटर है जिसने अपने आप को तपा दिया इश्क के अंदर, सुभान अल्लाह। तो असल मेहनत मेरे भाइयों ईमान की, तो हकीकत में यही मेहनत की जाती है इन लोगों ने की। कितने बड़े बड़े उलमा एक जमाने के आप ये देखें, भागते गए हाजी साहब के पास क्योंकि हीटर था वो, इल्म मौजूद थे, किताबें छप रही थी, दुनिया उन पे आशिक हुई थी, उनकी तकरीरें सुनती थी, उनकी किताबों को पढ़ती थी, मुनाजरे हर चीज में उनके पीछे दुनिया लगी थी, लेकिन वो समझ रहे थे कि सबसे जरूरी चीज क्या है, ईमान की तपिश चाहिए, तो तब हमारा अमल भी काम होगा। भागते गए सारे उलमा उस हीटर की तरफ, हालांकि वो कहां था, कहां हिंदुस्तान और कहां उस वक्त, आप बताएं आप, भागते गए जाके चिमट गए हाजी साहब को सारे, कि अपनी तपिश हमें दें ईमान की ताकि हमसे हासिल करें, आशिक हो गए सारे। स्थानीय रंजन फरमाते हैं कि बाज वक्त मैं घर से निकलता था और दूसरे मरीद के पास जाता था, उनके वहां मिलने की, सब इसलिए जाता था कि मैं वहां जाऊं और वो वहां बैठे हों तो हम दोनों मिलकर हाजी साहब की बातें करें ताकि मुझे सुकून हो। ये इश्क, ये तो इश्क है, एक ना पूछे जात, जिसके अंदर इश्क की आग पैदा हो जाती है ना अल्हम्दुलिल्लाह, तो समझ जाओ कि ईमान बुलंदियों पर जाना शुरू हो जाता है इंसान। ये है मुरीद का और शेख का रिश्ता भाई, ये आर्जी रिश्ता नहीं होता, ये सब रिश्तों से बढ़ जाता है, क्योंकि वो उसमें ईमान चाहता है, वो ईमान की, फिर जब ये ईमान आ जाता है, यही तो फर्क है कि जब इंसान सच्चा मुरीद बन जाता है, अल्लाह की कसम उसकी नमाज का अंदाजा नहीं कर सकते आप। असर यानी इश्क किससे कर रहे हैं, उस इंसान से कर रहा है, और असर कहां पहुंच रहा है, नमाजों में पहुंच रहा है, तलावत में पहुंच रहा है, वो अपने बुलंदियों पर जा रहे हैं, क्योंकि वो तो हम उड़ने शुरू हो गया हमारे सारे उसके बुलंद हो गए ईमान उसका, सुभान अल्लाह। आपने देखिए, तो अगर कोई ऐसा हीटर मिल जाए सुभान अल्लाह, तो क्या हालत है फिर तो, सुभान अल्लाह। और जिसको यह हीटर मिल भी जाए उसके अंदर शौक ही पैदा हो गया अपने तपिश पैदा करो, बल्कि और बहुत सी तपिश पैदा करने की शक्ल में आ जाए वो, तो इससे ज्यादा कोई बदकिस्मत इंसान होगा मुझे बताएं, कि हीटर भी है, हीटर के नजदीक भी है, लेकिन तपिश नहीं ले रहा उसकी, सुभान अल्लाह। जब भी कभी सोचें कि अगर ऐसा हीटर मिल गया कि हमें तमन्ना होती है कि हम भी वो आग पैदा हुई है हमारे अंदर, हमारा दिल करे कि हम हीटर के साथ चिपक जाए, इसका मतलब है कि हमें सर्दी लगी नहीं रही। जिसको सर्दी नहीं लगेगी तो वो क्यों जाएगा हीटर के पास। दो आदमी दाखिल हुए हैं, एक ने बादाम खाया, अखरोट खाया, सबको उसको सर्दी कब लगती है, वो एक कमीज के साथ ही बाहर आता है, मैं देखते हैं बॉस लोग एक कमीज से, मैं समझता हूँ बादाम अखरोट खाए हुए हैं कुछ ज्यादा, दुकान तो फिर पकड़ तो जाते हैं आखिर में, वो तो आर्जी है ना बादाम अखरोट, तो कपड़ा पहनना चाहिए आदमी को सर्दी में, हीरो नहीं बनना चाहिए, आखिर बीमार होता है, फिर नमाजें भी जाती हैं,
सुबह भी जाती है, जिक्र भी जाते हैं। क्या है, जब सर्दी पड़ रही है तो सही कपड़ा पहने, पिछले आपको सर्दी ना भी लग रही है, आपने खूब अखरोट बादाम खाए हुए हैं, तो लेकिन उसके बावजूद भी सर्दी से बचना चाहिए। ये बुजुर्ग फरमाते हैं क्योंकि तुम्हारे नवाजों असर हो, बीमार पड़ जाओगे। एहतियात तो जरूरी है, एहतियात के बावजूद भी बीमार हो जाए तो फिर अल्लाह ताला उसके दर्जात बुलंद करना चाहता है, लेकिन एहतियात करनी चाहिए। जब सर्दी दिए तो सर्दी को महसूस करो। इसी तरह के दो आदमी दाखिल हुए तो उसको तो तपिश की जरूरत ही कोई नहीं, वो तो एक कमीज पहन के आया हुआ है, लेकिन कोई कमजोर बंदा है बेचारा मेरी तरह, उसको सर्दी लग रही है तो वो तो फौरन हीटर के पास भागेगा। अब वो आराम से सुबह बैठ जाएगा, तू जा तुझे जरूरत है, मुझे तो ठीक ठाक बैठा हूँ, मैंने बादाम अखरोट खाए हुए, कमीज में फिर जाओ। तो ऐसी है कि जो सादिक हकीकी है वो तो मरता है अपने शेख, बोले सुभान अल्लाह, वो तो मरता है, मरता है कि किस तरह देखूं अपने शेख को, सुभान अल्लाह। क्या वो पंजाबी का शेर है किसी आशिक को, लखों करोड़ों हज्जा हूँ मुर्शिदा दीदार बाहू, लखा करोड़ों या हज्जा हूँ, कि अपने शेख का एक दीदार देखना करोड़ों हजों से बेहतर है। ये आशिक ही समझ सकता है बात, इस पर फतवे नहीं दे सकते। कहते हैं अपने मुर्शिद किया दीदार कर लेना, पता क्या इश्क होगा उनको, ये कोई ड्रामा नहीं कर रहे वो लोग, क्या सीना तप गया होगा उनका इश्क के साथ, अल्लाह के इश्क के साथ। ये उस आदमी में जिसके अंदर आग है सीने में, जिसके सीने में आग है, उसके दीदार के लिए वो कहता है कि करोड़ों हज कुर्बान कर सकता हूं, बस एक दीदार मुझे अपने मुर्शिद का इतना अजीज है, तखो करोड़ों हज जाओ। हमें तो कभी ख्वाहिश पैदा ही नहीं, शौक ही नहीं पैदा हो, आए तीन चार गाली निकाल के और चले जाते, चलो जी ये वो किसने करो फलाना करो, सबको फलाना नहीं करना, सबको ये नहीं। किसी को कोई दीवाना हो जाए ना, किसी को मना मत करो, जो कर रहे करने दो अपने शेख के लिए। ये तो खानकाओं का असूल है, लेकिन मस्जिद में तो आप ये नहीं ना कर सकते। खानकाओं खुला असूल था कि जो जैसे तड़पते अपने शेख के लिए तड़पने दो, बनावटी हो ही नहीं सकता, जो जो आशिक होगा बनावटी नहीं होगा, थोड़े देर पता लग जाएगा उसका। एक दो हम बैठे थे अच पर थे या पता उम्रे पर थे, तो हजरत के फकीर थे हाजी मंजूर साहब मेरे, माशाल्लाह काफ़ी हम सफर रहे काफ़ी चीज़ में, खास हजरत कहते थे बहुत बड़ा आशिक हुआ, तो होंगे अलहमदिल्ला आशिक होंगे पुराने आदमी से। तो एक दो हम उम्रे में बैठे गए हुए बैतुल्ला में बैठे थे, अनकाबों में बैठे बैठे हो सब इस तरह बैठे थे, हजरत आगे बैठे दायरे की शिक्षा में बैठे हुए थे लोग सब, तो वो उठे, उठने के बाद आगे आए, ये बिल्कुल यहाँ हरम शरीफ में बात हो रही है, आने के बाद उन्हें हजरत के कदमों में आकर लौटना शुरू कर दिया, लौटना बाकी। अब ये कैसी अजीब बात है मुझे बताएं, हरम शरीफ के अंदर हर किस्म का आदमी बैठा होता है, वो जीशुर आदमी कर सकता है ये काम ना, ये इश्क थी आग थी को बर्दाश्त नहीं कर सके। हजरत ने कुछ नहीं, उस हाथ ऐसे मारते थे कुछ नहीं कहा, हम सुने पति डांट पड़ेगी इसको निकाल देंगे, हजरत कुछ नहीं कहा। हमें सारा इल्जाम तो शेख पर जाता है, अगर आप मुरीद को ऐसी हरकत करता है किसी को पकड़ते हैं, आप यहाँ कोई बदतमीजी करेंगे तो किसके पास शिकायत आएगी, आपके पास मेरे पास आएगी, आप आए थे आपने जिक्र कराने लगे थे, आपका फला मुरीद तो ये कर रहा था हमारे यहाँ जाके, उसने छत खराब की है, पानी की टंट खोला है, फलां की है, किसको कहेंगे, शेख को कहते, आपको तो कोई भी नहीं कहेगा। हजरत ने क्या किया, सुभान अल्लाह, सब अपने ऊपर ले लिया जो कुछ था, तो छोड़ दो उसको, 15 मिनट सेट कर दिया उनको बिल्कुल, कमीज में सीधी करके फिर साथ बैठ आराम से बैठ के उन्होंने पढ़ना शुरू कर दिया। तो ये आग जो है इश्क की मेरे भाइयों, ये ईमान की निशानी है, ईमान को बुलंद करती है, और यही वजह है कि हम जिक्र तो हर जगह कर सकते हैं बैठ के, किताबों में जिक्र लिखे हुए हैं, हर चीज़ जिक्र है, लेकिन क्यों कहा गया, कानून बनाया गया कि जब तक किसी शेख के पास आदमी ना जाए, जब तक वहाँ जाके बैत ना हो, जब तक निस्बत ना रखे, आग नहीं लगती, उस आग को भड़काने के लिए इंसान जाता है, यानी ईमान की हकीकत हासिल करने के लिए, कि अल्लाह की इश्क की आग जलेगी अंदर तो ईमान बुलंद होना शुरू होगा इंसान। वल्लज़ीना आमनू शुद्दु हुब्बुल्लाह, अल्लाह पाक हम सब में ये आशिक पैदा कर दे, ये हमारे ईमान की, ये ईमान के जो है तैयारी है। समझ आएंगे बात, ईमान की तैयारी क्या है, किसी अल्लाह वाले के साथ सोबत रखना। और सोबत का मैंने बता दिया किस किस्म की सोबत चाहिए हमें। अल्लाह पाक हम सबको ये तौफीक नसीब फरमाए कि अपने ईमानों को बुलंद करें, ईमानों की फिक्र करें, ईमानों को देखें, फिक्र की फिर मेहनत की जरूरत होती है सुबह। अल्लाह से दुआएं मांगे, अल्लाह ताला हमारे ईमान को बुलंद कर, हमें किसी की मोहब्बत ऐसी दे दे जो तेरे करीब कर दे। अल्लाह से हुब्बक का हुब्बा जो हुब्बक, अल्लाह ताला ऐसी मोहब्बत दे किसी से कि ऐसे बंदे की आग हमारे सीने में डाल दे कि जो वो आग हमें तेरे करीब करती चली जाए। अल्लाह पाक हम सबको तौफीक नसीब फरमाए। بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على سيد المرسلين شفيع المؤمنين ضحى ياسين الحبيب المؤمنين اللهم صل على سيدنا مولانا محمد نبي المجيب وأزواج أمهات المؤمنين وذريته وأهل بيته كما صليت على إبراهيم إنه حميد مجيد وسلم تسليما دائما أبدا كثيرا 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 اللهم اغفر لنا ذنوبنا وظلمنا وهزلنا وجدنا وخطأنا ومدنا كل ذلك عندنا لا إله إلا أنت سبحانك إني كنت من الظالمين يا حي يا قيوم برحمتك نستغيث يا حي يا قيوم برحمتك نستغيث يا حي يا قيوم برحمتك نستغيث اے میرے مولا اپنے فضل و کرم سے ہمارے گناہوں کو معاف فرما، یا اللہ ہمارے لغزشوں کو معاف فرما، یا اللہ ہمارے اندھیروں میں اجالوں میں جو گناہ کیے معاف فرما، بچپن میں جوانی میں جو گناہ کیے معاف فرما، دانشتہ غیر دانشتہ جو گناہ کیے معاف فرما، یا اللہ تو ہمیں معاف فرما، یا اللہ تو ہمارے معاف فرما، یا اللہ تو ہم سب کو بخش دے، یا اللہ تمہاری مجلس کو قبول فرما لے۔ اے میرے مولا ذکر کے اندر جو بھی دعائیں مانگیں میرے مولا قبول فرما لے، یا اللہ جو مراقبے میں دعائیں مانگیں میرے مولا وہ دعا قبول فرما لے۔ اے میرے مولا تو اپنے فضل و کرم سے جو بھی ہمارے سلسلے میں بیمار ہیں میرے مولا ان کو شفا عطا فرما، ہمارے ساتھی میں سے جو بیمار ہیں ان کو شفا کاملہ عاجل نصیب فرما، جلد سے جلد ان کو ذکر کی مجلس میں شامل فرما۔ اے میرے مولا ہمارے جو عزیز بیمار ہیں، جن لوگوں کے بھی عزیز بیمار ہیں میرے مولا، یا اللہ ان کو شفا کاملہ عاجل نصیب فرما، امت میں جو بیمار ہیں ان کو شفا کاملہ عاجل نصیب فرما، یا اللہ جو قلبی بیمار ہیں ان کو شفا عطا فرما، یا جسمانی بیمار ہیں ان کو شفا نصیب فرما، روحانی بیمار ہیں ان کو بھی شفا نصیب فرما۔ اے میرے مولا ہمارے ماں باپ کی بخشش فرما، یا اللہ ہمارے ماں باپ کی بخشش فرما، یا اللہ ہمارے مشائخ کرام کے درجات کو بلند در بنا فرما، یا اللہ تو اپنے فضل و کرم سے اپنے حبیب کے صدقے سے ہماری تمام دعاؤں کو قبول فرما۔ وصلی اللہ تعالیٰ علی خیر خلقہ محمد وآلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین، سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔